ولا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، نحمده ونستعينه ونستغفره ونتوكل عليه، ونصلي ونسلم على حبيبه ونجيبه وخيرته في خلقه، حافظ سره ومبلغ رسالاته، بشير رحمته ونذير نقمته، سيدنا ونبينا ومولانا أبي القاسم المصطفى محمد. وعلى آله الأطيبين الأطهرين الأنجبين الهداة المهديين المعصومين المكرمين المظلومين، ونصلي ونسلم على أئمة المسلمين وهداة المؤمنين وحماة المستضعفين، بهم نتولى ومن أعدائهم نتبرأ إلى الله. أما بعد، فقد قال الله تبارك وتعالى عز اسمه: أعوذ بالله من الشيطان الرجيم، واذكر في الكتاب إبراهيم إنه كان صديقا نبيا. صلى الله عليه محمد وآل محمد. عزیزان مظلوم کربلا، عزیزان گرامی قدر، خلیل خدا اور خون خدا کے عنوان پر سلسلہ گفتگو کی تیسری نشست ہے، اور آپ کے سامنے مقرر سورہ مبارکہ مریم کی اس آیت کو سرنامہ کلام کے طور پر پیش کیا جا رہا ہے. پروردگار متعال ارشاد فرما رہا ہے: اے حبیب، وذکر، ذکر کرو، فی الکتاب ابراہیم، کتاب میں ابراہیم کا، انہ کان صدیقا نبیا، کہ بے شک ہمارا وہ نبی صدیق بھی تھا اور نبی بھی تھا. عزیزان گرامی قدر، آپ کے سامنے کل مرحلہ گفتگو اس مقام تک پہنچا تھا، آئمہ علیہ السلام نے حضرت ابراہیم علیہ السلام کے لیے جس بنیادی ترین خصوصیت کا ذکر کیا ہے وہ یہ ہے کہ ابراہیم نبی فطرت ہے. یعنی اگر انسان اپنی فطرت کو، جس کو کل آپ کے سامنے اس طرح سے تعبیر کیا تھا کہ وہ بلٹ ان سافٹ ویئر کے جو پروردگار متعال نے انسان کے وجود میں انسٹال کر کے بھیجا ہے، اگر اس کو مجسم صورت میں دیکھنا چاہتا ہے تو ابراہیم علی نبینا وآلہ علیہ وآلہ السلام کی ذات اقدس کو اور ان کی شخصیت کو اور ان کے وجود کو دیکھیں. اور کل آپ کے سامنے اس بات کو بیان کیا گیا تھا کہ انسان کی فطرت کی بنیادی ترین خصوصیت یہ ہے کہ اس میں سوال ایجاد ہوتے ہیں. بنیادی ترین خصوصیت انسان کی فطرت کی یہ ہے کہ اس میں سوال ایجاد ہوتے ہیں. اسی وجہ سے آپ دیکھتے ہیں کہ بچوں میں سوال کرنے کا جذبہ بہت زیادہ ہوتا ہے، بار بار سوال کرتے ہیں، اس چیز کے بارے میں سوال کرتے ہیں، اس چیز کے بارے میں سوال کرتے ہیں. آپ ایک بات کا جواب دیجئے، دوبارہ اسی سوال کو کسی اور طریقے سے آپ سے پوچھیں گے. کیوں؟ کیونکہ وہ جستجو، وہ لگن چیزوں کو جاننے کی اور چیزوں کی علتوں کو اور سببوں کو اور وجوہات کو پہچاننے کی اس کے اندر موجود ہے. یہ انسان کی فطرت کی بنیادی ترین خصوصیت ہے. اسی وجہ سے حضرت ابراہیم کو کہا گیا نبی فطرت، اور حضرت علامہ طباطبائی صاحب تفسیر المیزان نے کہا کہ یہ آیات در حقیقت جو حضرت ابراہیم سے متعلق آیات ہیں ان سے متعلق فرماتے ہیں کہ یہ آیات در حقیقت اس قیام کے فطرت کی تجسیم کو اور اس کے مجسم نمونے کو سمجھانے کا نام ہے. یعنی یہ جو آیات ہیں یہ در حقیقت ابراہیم کو بیان نہیں کر رہی بلکہ اس فطرت کو بیان کر رہی ہے جس فطرت پر انسان کا قیام عمل میں لایا گیا ہے. اور وہ فطرت کیا ہے؟ وہ فطرت یہ ہے کہ سوال کرو، پوچھو، کسی بھی چیز کو بغیر علت اور سبب جانے، بغیر اس کی وجہ کو دریافت کیے نہ مان لو. اس لیے بچے کے اندر ایک عرصے تک یہ فطرت محفوظ رہتی ہے. اور کل آپ کے سامنے اسی ضمن میں دوسرے چند رکات پیش کرنے کی توفیق حاصل ہوئی تھی. عزیزان گرامی قدر، حضرت ابراہیم ولادت کس عالم میں ہو رہی ہے؟ وہی سارا کا سارا ماحول کہ جو حضرت موسیٰ کی ولادت کے وقت ہے، وہی سارا کا سارا ماحول حضرت ابراہیم کی ولادت کے وقت. پہلے سے خبر مل چکی ہے کہ ایک ایسا نبی آنے والا ہے کہ جو آ کر کے اے نمرود تمہارے تخت کو الٹ کر کے رکھ دے گا. جس طرح سے اس وقت حضرت موسیٰ کے وقت فرعون کے پاس یہ خبر پہنچ چکی تھی کہ اب جو پیدا ہونے والا ہے وہ تمہارے تخت کو الٹ دے گا، اسی طرح سے یہاں پر بھی نمرود کے پاس پہلے سے خبر پہنچ چکی ہے کہ اب جو پیدا ہوگا وہ تمہارے تخت کو الٹ کر کے رکھ دے گا. اور اسی وجہ سے اس نے کہا کہ آج کے بعد کوئی بھی مرد کسی خاتون کے قریب نہیں جائے گا. اور وہاں پر جو ہمیں نظر آتا ہے کہ کس طرح سے بیٹوں کی ولادت پر پابندی لگائی گئی، یہاں پر اولاد پر پابندی لگائی گئی تاکہ کسی کے یہاں ولادت نہیں ہونی چاہیے، اور کوئی مرد کسی خاتون کے نزدیک نہیں جائے گا اور کوئی ولادت عمل میں نہیں آئے گی. جب ولادت کا وقت آیا، حضرت ابراہیم کی والدہ اسی طرح پریشان ہے کہ جس طرح سے حضرت موسیٰ کی والدہ پریشان تھی. کیا کیا جائے، کس طرح سے اس بچے کی ولادت کے مرحلے کو عبور کیا جائے؟ اور یہ وہ مقام ہے کہ جہاں پر حضرت ابراہیم کی والدہ ماجدہ اپنے شہر سے چلتی ہیں اور اپنے شہر کے باہر ایک غار میں پناہ لیتی ہیں، اور اسی غار میں حضرت ابراہیم کی ولادت ہوتی ہے. اور 13 برس حضرت ابراہیم اس غار میں زندگی گزارتے ہیں. اور اب جب 13 برس اس غار میں زندگی گزارنے کے بعد واپس پلٹ کر کے آتے ہیں، تو اب عالم یہ ہے کہ چونکہ کل آپ کے سامنے بیان کیا تھا کہ انسان کی فطرت آلودہ ہوتی ہے ماحول کے ذریعے سے، جو امام معصوم کا کلام بھی ہے کہ کل مولود یولد علی فطرت الاسلام، ہر پیدا ہونے والا اسلام کی فطرت پر خلق کیا جاتا ہے. اسلام کی فطرت پر خلق کیا جاتا ہے یعنی کیا؟ یہ مرحلہ کل نہیں گزرا تھا، آج اس مرحلے سے عبور کرنا چاہتا ہوں. اسلام کی فطرت پر خلق کیا جاتا ہے یعنی کیا؟ یعنی اسے پتا ہوتا ہے کہ خدا کون ہے، یعنی اسے پتا ہوتا ہے کہ صفات ثبوتیہ خدا مند کیا ہے. کیا اسے پتا ہوتا ہے کہ اس خدا کی صفات سلبیہ کیا ہے؟ نہیں. فطرت اسلام پر پیدا ہوتا ہے یعنی یہ کہ ہم نے اسے جستجو کے ساتھ خلق کیا ہے، اور جب جستجو کے ساتھ خلق کیا ہے، جب ہم نے تلاش اس کے اندر رکھی ہے، جب سوال کرنے کی صلاحیت کو اس کے اندر پوشیدہ رکھا ہے، تو اب پروردگار متعال یہ فرماتا ہے اپنے نبی کی زبانی، اپنے آئمہ معصومین کی زبانی کے ہر پیدا ہونے والا فطرت اسلام پر پیدا ہوتا ہے. وجہ کیا ہے؟ وجہ یہ ہے کہ ہم اسے اتنی پاک و پاکیزہ فطرت پر پیدا کرتے ہیں کہ جب بھی پیدا ہوگا تو جو صلاحیت ہم نے اس کے اندر رکھی ہے کہ سوال کرے گا، جو ہم نے اس کے اندر جستجو کو پوشیدہ رکھا ہے، اس جستجو کی وجہ سے، اس سوال کرنے کی وجہ سے ہو نہ ہو توحید ہی تک پہنچے گا. اس یہ ہے مطلب کل مولود یولد علی فطرت الاسلام، یعنی یہ کہ فطرت کو اتنا پاک و پاکیزہ رکھا ہے اور اتنا حق کا جستجو کرنے والا رکھا ہے کہ ہو نہ ہو اگر یہ سوال کرے گا تو پہنچے گا وہی کہ جہاں ہم پہنچانا چاہتے ہیں. پروردگار ماں باپ کے کہنے پر، اطراف والوں کے کہنے پر، کسی کے کہنے میں آ کر کے اپنی توحید کو نہیں منوانا چاہتا. پروردگار یہ چاہتا ہے سوال کرو، پوچھو، جستجو کرو، اور جستجو کے ذریعے سے پہنچو اس مرحلے توحید تک کہ جہاں تک ہم تمہیں پہنچانا چاہتے ہیں. بس ابراہیم 13 برس غار میں زندگی گزار رہے ہیں اور اب غار کا کیا احوال ہے انشاءاللہ یہ آج کی گفتگو میں یا آئندہ آنے والی گفتگو میں آپ کے سامنے بیان ہوگا. اب جب غار سے نکل کر کے آتے ہیں تو چونکہ فطرت پاک و پاکیزہ ہے اور اپنی اسی اصل پر باقی ہے کہ جس پر پروردگار متعال خلق کیا تھا فطرت, ماحول نے آلودہ نہیں کیا ابراہیم کی فطرت کو, آس پاس کے لوگوں نے بہکایا نہیں ابراہیم کو. اب جو نکل کر کے آئے تو پاک و پاکیزہ فطرت کا تقاضا یہ تھا کہ سوال کرتے, اور جیسے ہی آئے تو آ کر کے سوال کیا ما ہذا ایک تماثیل التی انتم لہا عاکفون. قرآن کہتا ہے پہلا سوال ابراہیم کا یہ تھا کہ یہ کیا تصویریں ہیں کہ جس کی تم عبادت کر رہے ہو, جس کے سامنے ادب و احترام کر رہے ہو. اب یہاں پر سوال یہ ایجاد ہوتا ہے کہ کیوں ابراہیم کے ذہن پر یہ سوال آیا اور اس بستی اور قریے میں رہنے والے باقی لوگوں کے ذہنوں میں یہ سوال ایجاد نہیں ہوا. یہ ہے وہ بنیادی ترین سوال کہ جس کے جواب کو انشاءاللہ آج کی گفتگو میں آپ کے سامنے پیش کرنے کی کوشش کی جائے گی. فرق کیا ہے بنیادی؟ فرق یہ ہے بنیادی کہ باقی جب اس دنیا میں آئے تو ماحول نے ان کی فکر کو آلودہ کر دیا, بچپن ہی سے ماں باپ نے بتوں کے سامنے جھکنا سکھایا, بچپن ہی سے ماں باپ نے سکھایا کہ بتوں کی پوجا کرو, بچپن ہی سے ماں باپ نے ادب و احترام کرنا سکھایا اپنے ہی ہاتھوں سے بنائے ہوئے بتوں کا. اور جو سوال بار بار فطرت کے ذریعے ایجاد ہو رہا تھا اس بچے کے ذہن میں کہ میں کیوں اپنے ہی ہاتھوں سے بنائے ہوئے کے سامنے جھکوں, اس سوال کو ماں باپ نے دبا دیا, آس پاس والوں نے دبا دیا, کسی نے اس سوال کو ایجاد نہیں ہونے دیا. لیکن ابراہیم چونکہ پاک و پاکیزہ فطرت رکھتے تھے اس لیے ابراہیم جب غار سے نکل کر کے آئے تو وہ سوال جو باقیوں کے ذہن میں نہیں آ رہا تھا ابراہیم کے ذہن میں آیا. اور وہ سوال کیا تھا کہ جسے اپنے ہاتھ سے بناتے ہو اس کی پرستش کیوں کرتے ہو؟ پرستش کسی ایسے کی جانی چاہیے, عبادت کسی ایسے کی جانی چاہیے جس میں کمالات تم سے زیادہ ہو. یہ تو خود تمہاری تحت قدرت ہے, تمہاری قدرت زیادہ ہے, اس کی قدرت کم ہے. کیوں؟ اس لیے کیونکہ اسے تم نے بنایا ہے, اگر تم نہ بناتے تو یہ وجود میں نہ آتا. تو جس کی قدرت تم سے کم ہو اس کی پوجا کیوں کرتے ہو, اس کی پرستش کیوں کرتے ہو, اس کی عبادت کیوں کرتے ہو؟ بس آتے ہی پہلا سوال ما ہذا التماثیل. اب اس میں بھی بہت اہم نکات ہیں کہ جب انشاءاللہ ان تمام تر آیتوں کو, یہ پورا واقعہ ہے حضرت ابراہیم کا جو اس مقام سے شروع ہوتا ہے ما ہذا التماثیل التی انتم لہا عاکفون, یہاں سے پورا واقعہ شروع ہوتا ہے قرآن مجید میں. ان آیات کو انشاءاللہ آئندہ آنے والی نشستوں میں کسی دن آپ کے سامنے پیش کرنے کی کوشش کروں گا. آج جو بنیادی ترین نقطہ آپ کے سامنے پیش کرنا ہے وہ کیا کہ ابراہیم کی ماں نے بہترین ممکن رستے کا انتخاب کیا, یعنی اس شرک آلود ماحول میں تمام اطراف میں جہاں شرک کی بو پھیلی ہوئی تھی اس ماحول میں بہترین رستہ کیا تھا کہ اس شہر سے باہر چلی جائے. اور اس شہر سے باہر چلی گئی اور 13 سال تک اپنے بچے کو اس غار میں رکھا اور گاہ بگاہ اپنے بچے سے ملنے جاتے رہتی تھی. بہترین ممکن رستے کا انتخاب کیا ابراہیم کی ماں نے اپنے بچے کی پرورش کے لیے. جب بہترین ممکن رستے کا انتخاب کیا تو ابراہیم نبی فطرت اس دنیا میں تشریف لائے اور فطرت پر باقی رہے اور ان کے ذہن میں وہ سوالات اٹھے کہ جو باقیوں کے ذہن میں نہیں اٹھے, اور جس ہی کی وجہ سے کہا گیا کہ ابراہیم نبی فطرت ہے. اب اگر اس مقام تک آپ میرے ساتھ آ گئے تو اگلے پرہلے کی طرف آپ کو لے کر کے جانا چاہتا ہوں. عزیزان گرامی قدر, ابراہیم کی ماں نے بہترین ممکن رستے کا انتخاب کیا. اب یہاں پر خود اس بہترین ممکن رستے کو تھوڑا کھول کر کے آپ کے سامنے بیان کروں. سلوا پڑھیے محمد و آل محمد پر. یہ بہترین ممکن रास्ता इसका ताल्लुक किसके साथ है? इसका ताल्लुक काम के अंजाम देने वाले के साथ है। आप एक काम, आपने घर बनाना है, घर तामीर करना है, आपने एक जमीन खरीदी और अब आप उस पर घर बनाना चाहते हैं। आप जब घर बनाना चाहते हैं तो आपके मुख्तलिफ ऑप्शंस हैं। एक ऑप्शन ये है कि जो मामूली सा शख्स है घर बनाता है, कमरे वगैरह उसे बनाने आते हैं, उसे दे दीजिए, वो बनाएगा आपके घर। दूसरा रास्ता ये है कि थोड़ा ज़्यादा पैसा खर्च कीजिए, किसी ऐसे इंजीनियर को बुलाइए जो बाकायदा वेब के मुताबिक, नक्शे के मुताबिक घर बनाता हो। ये दूसरा रास्ता है। तीसरा रास्ता है कि आप कहेंगे नहीं, मैं एक बेहतरीन घर बनाना चाहता हूँ, मैं इस शहर के बेहतरीन इंजीनियर को बुलाऊंगा, बेहतरीन नक्शा बनवाऊंगा और बेहतरीन घर बनवाऊंगा। एक दफा आप कहते हैं कि नहीं, मैं दुनिया के बेहतरीन इंजीनियर को बुला करके घर बनवाऊंगा। अब तीन चार पांच ऑप्शन है आपके सामने, जिस ऑप्शन पर जाएंगे उतने ज्यादा पैसे खर्च होंगे। आम इंसान से बनाएंगे तो कम पैसे लेकर के बना देगा, थोड़े अच्छे इंजीनियर से बनवाएंगे वो कुछ ज्यादा पैसे ले लेगा, शहर के अच्छे इंजीनियर से बनवाएंगे वो और ज्यादा पैसे ले लेगा, दुनिया के बेहतरीन इंजीनियर से बनाने की बात करेंगे तो आपसे मुंह बोली कीमत वसूल करेगा। अब जब घर बन गया और आपने किसी को अपने घर पर मेहमान बुलाया और उसने आकर के कहा कि साहब ये क्या घर बनाया, इसमें तो ये कमरा यहां नहीं यहां होना चाहिए था, ये घर का दाखिला यहां नहीं यहां होना चाहिए था, तो आप उसे क्या कहेंगे? कहेंगे भाई आपकी बात ठीक है, लेकिन अगर मैं बेहतरीन इंजीनियर से बनवाता तब आपकी बात ठीक थी, मैंने एक आम से ठेकेदार से घर बनवाया है, उसने अपनी दानिश के मुताबिक बेहतरीन मुमकिन घर बनाया है। अब ये जो इसका बेहतरीन मुमकिन घर है ये दूसरे के लिए नक्स है लेकिन इसके लिए बेहतरीन है, क्यों? क्योंकि इसकी सलाहियत ही इतनी थी, ये इससे ज्यादा नहीं कर सकता था, इसकी सलाहियत ही इतनी थी, इसीलिए इसने बेहतरीन मुमकिन घर बनाया। मुमकिन है कोई इंजीनियर आपके घर पे दावत पर आए, वहां कहे कि साहब ये घर अच्छा नहीं बना हुआ, ये दीवार यूं नहीं यूं खींची जानी चाहिए थी, ये दरवाजा यहां नहीं वहां होना चाहिए था, लेकिन आप क्या कहेंगे भाई जिससे बनवाया है उसकी सलाहियत के मुताबिक ये बेहतरीन मुमकिन घर है। बस यहां से जो बात समझ में आती है वो क्या कि बेहतरीन मुमकिन तर का ताल्लुक काबिल से नहीं है, फाइल से है। इस नुक्ते को आपके सामने अगर मैं पहुंचा सकूं, बेहतरीन मुमकिन का ताल्लुक काबिल से नहीं है, फाइल से है। वही बजरी, वही सीमेंट, वही ईंटे, वही सब कुछ के जो घर में इस्तेमाल होता है आप से ठेकेदार को दीजिए, वो फाइल इसी काबिल के जरिए से बेहतरीन मुमकिन। सर्वोपरि मोहम्मद वाले मोहम्मद पर मोहम्मद, इस मरहले गुफ्तगू पर एक लम्हे के लिए मेरे साथ रहिए ताकि मैं इस मरहले से उबूर कर सकूं। मुकदमा आपके जहन में रहे, इब्राहिम की मां ने बेहतरीन मुमकिन रास्ते का इंतखाब किया, ये आपके जहन में रहे, इब्राहिम की मां ने बेहतरीन मुमकिन रास्ते का इंतखाब किया, ये एक हाईलाइटेड जुमला है, इसे अपने जहन में रखिएगा। वहां से मैंने अपनी बात को शुरू किया था, आज वक्त बहुत तेजी से गुजरता चला जा रहा है। बेहतरीन मुमकिन का ताल्लुक किसके साथ है? बेहतरीन मुमकिन का ताल्लुक काबिल के साथ नहीं है, फाइल के साथ है। वही चंद चीजें जो घर को बनाने के लिए जरूरी है आप अगर एक आम से ठेकेदार को दे दीजिए उसका बेहतरीन मुमकिन कुछ और है, एक शहर के इंजीनियर का बेहतरीन मुमकिन कुछ और है, दुनिया के बेहतरीन इंजीनियर का बेहतरीन मुमकिन कुछ और है। क्या सीमेंट तब्दील हो गई, बजरी तब्दील हो गई, ईंट तब्दील हो गई? नहीं, ईंट वही ईंट है, बजरी वही बजरी है, सीमेंट वही सीमेंट है, दरवाजा वही दरवाजा है, दीवार वही दीवार है, घर वही घर है, काबिल तब्दील नहीं हो रहा, काबिल की काबिलियत वही है। फाइल का कमाल है कि इसकी काबिलियत को किस तरह से सवारे और जिस तरह से सवारेगा उसी को बेहतरीन मुमकिन कहा जाएगा। मिसाल को और जरा सा आपके सामने पेश करूं ताकि बात आपके अजहान हालिया तक पहुंच जाए। आपने कहा कि नहीं, ठेकेदार से घर नहीं बनवाऊंगा, बेहतरीन इंजीनियर को बुला करके घर बनवाऊंगा। अब आप बेहतरीन इंजीनियर को बुलाएं, नक्शे पर पैसा खर्च करें, گھر بنانے پر پیسہ خرچ کریں، بہترین مواد اس کو فراہم کریں، بہترین تنخواہ اس کو دیں، بہترین مزدور گھر بنائیں، اور جب گھر بن جائے تو آپ دیکھیں کہ گھر کے اندر نقص پایا جاتا ہے۔ تو اب جو آپ نے پچھلا گھر بنوایا تھا ایک عام سے ٹھیکیدار سے، وہاں آپ شاکی نہیں تھے، شکوا نہیں کر رہے تھے، لیکن یہاں آپ شکوا کریں گے۔ پہلے کیوں شکوا نہیں کر رہے تھے؟ کیونکہ آپ کو یقین تھا اس نے اپنی تمام تر صلاحیتوں کو بروئے کار لا کر اس سے جو بہترین ممکن پوسیبل تھا اس نے کیا ہے، بیسٹ پوسیبل کو اس نے انجام دیا ہے، اس لیے آپ شکوا نہیں کر رہے تھے۔ لیکن اس انجینئر سے آپ شکوا کریں گے کیوں؟ کیونکہ آپ اس سے کہیں گے تم نے اپنی صلاحیتوں کو بروئے کار نہیں لایا، تمہارا بیسٹ پوسیبل یہ نہیں تھا جو اس ٹھیکیدار کا بیسٹ پوسیبل تھا۔ وہ ایک عام سے ٹھیکیدار نے جو گھر بنایا تھا وہ اس کی صلاحیت کے مطابق اچھا تھا، بہتر تھا، بہترین تھا، لیکن یہ تمہاری صلاحیت کے اعتبار سے بہترین نہیں ہے۔ اب اگر اس مقام پر آپ میرے ساتھ ہیں، عنوان آپ کے ذہن میں رہے، وہ ہائی لائٹڈ جملہ جو میں نے آپ کے سامنے پیش کیا تھا وہ آپ کے ذہن میں رہے، اور یہ مثال آپ کے ذہن میں رہے، ان تینوں کے ذریعے سے میں اس نتیجے تک پہنچنا چاہتا ہوں۔ عنوان کیا ہے ہماری گفتگو کا؟ خلیل خدا اور خون خدا، ابراہیم اور حسین، یہ ہمارے گفتگو کا عنوان۔ ہائی لائٹڈ جملہ کیا تھا جو ابتدائی گفتگو میں آپ کے سامنے پیش کیا؟ کہ ابراہیم کی ماں نے بہترین ممکن رستے کا انتخاب کیا۔ بہترین رستہ کیا تھا؟ بچے کو لے کر کے ولادت سے پہلے چلی گئی شہر سے باہر، اور 13 سال بچے کو اس غار میں رکھا تاکہ شرک کی آلودگی سے بچا سکے۔ یہ ابراہیم کی ماں کے لیے بہترین ممکن رستہ تھا، لیکن اس سے یہ اخذ نہیں کیا جا سکتا، یہ نتیجہ نہیں لیا جا سکتا کہ دنیا کی تمام تر ماؤں کے لیے بہترین ممکن رستہ یہی ہوگا۔ کیوں؟ کیونکہ بہترین ممکن کا تعلق صلاحیت کے ساتھ ہے، جتنی صلاحیت بڑھتی چلی جائے گی اتنا بیسٹ پوسیبل بھی بڑھتا چلا جائے گا، اتنا معیار بھی بلند ہوتا چلا جائے گا۔ ابراہیم کی ماں کی صلاحیت جتنی تھی کہ میں اپنے بچے کو اس گھر میں رکھ کر، اس شرک آلود ماحول میں رکھ کر فطرت اسلام پر باقی نہیں رکھ سکوں گی، اس لیے اس نے انتخاب کیا اس راستے کا کہ بچے کو لے کر کے چلی اور 13 سال تک اس غار میں رکھا تاکہ فطرت پر باقی رہے۔ اس لیے امام معصوم نے فرمایا کہ ابراہیم نبی فطرت ہے، ابراہیم مجسمہ فطرت ہے۔ وہ فطرت کی تمام تر خصوصیات اگر مجسم دیکھنا چاہو تو ابراہیم کے اندر دیکھو۔ علامہ طباطبائی نے کہا کہ ابراہیم کا بیان پروردگار متعال کا مقصود نہیں ہے بلکہ قیام فطرت کا بیان مقصود ہے۔ ان تمام تر مراحل سے گزر کر اس میں مقام تک پہنچا ہوں۔ اب عزیزان گرامی قدر، اگر یہ ساری باتیں جس کو میں نے دوبارہ ایک دفعہ آپ کے سامنے تکرار کر دیا آپ کے اذہان عالیہ میں ہو، تو اب آئیے اور دیکھیے کہ بہترین ممکن رستے کا انتخاب صلاحیت کے اعتبار سے ہوتا ہے۔ جتنی صلاحیت ویسا ہی بیسٹ پوسیبل راستہ۔ ابراہیم کی ماں کا بیسٹ پوسیبل راستہ یہ تھا کہ بچے کو لے اور شہر سے باہر چلی جائے، لیکن یہاں پر جب حسین کی ماں میں آتے ہیں تو صلاحیت ابراہیم کے ماں والی نہیں ہے، صلاحیت اس سے کہیں زیادہ ہے۔ وہ صلاحیت نہیں ہے کہ جو ابراہیم کی ماں میں پائی جاتی ہے، بلکہ صلاحیت اس سے کہیں زیادہ ہے۔ فاطمہ زہرا وہ ہے، سلام اللہ علیہ وسلم پڑھیے محمد و آل محمد۔ فضیلت کو آپ کے سامنے بیان کرنے کی ضرورت نہیں ہے، آپ بچپن ہی سے فضیلت فاطمہ زہرا کو سن سن کر بڑے ہوئے، جو بس عدو رسول ہیں جن کے بارے میں روایت میں سے رسول گرامی ارشاد فرماتے ہیں، فاطمہ اگر آپ نہ ہوتی تو پروردگار ہم دونوں کو خلق نہ کرتا، نہ مجھے خلق کرتا، نہ علی کو خلق کرتا۔ کیوں؟ کیونکہ یہ واسطہ ہے نبوت و امامت کا، یہ خود ایک مفصل موضوع ہے جسے آپ کے سامنے فی الحال بیان کرنا نہیں چاہتا۔ لیکن عزیزوں، بہترین ممکن رستے کا انتخاب ابراہیم کی ماں کے لیے یہ تھا کہ بچے کو لے کر کے چلی جائے شہر سے باہر، لیکن فاطمہ زہرا چونکہ آپ کی صلاحیت ابراہیم کی ماں سے بہت زیادہ بلند ہے، تو اب آپ کا بہترین ممکن راستہ یہ نہیں ہے، آپ کا بہترین ممکن راستہ یہ نہیں ہے کہ اگر حسین اس دنیا میں آ رہے ہیں تو شرک آلود ماحول سے لے کر کے باہر چلی جائے۔ या अपने बच्चे को घर में कैद करे, नहीं, अब आपका बेहतरीन मुमकिन रास्ता ये है कि इन्हीं लोगों के दरमियान रहते हुए ऐसे तौहीद के परचमदार की तरबियत करें कि जो कयामे कयामत तक तौहीद की मुजस्सम तस्वीर बन जाए। इब्राहिम की माँ का अमल कहाँ और हुसैन की माँ का अमल कहाँ? इब्राहिम की माँ अगर माहौल से बचाना चाहे तो माहौल से बाहर ले जाने पर मजबूर हो जाए, लेकिन हुसैन की माँ को जरूरत नहीं है कि अपने बच्चे को बाहर लेकर के जाए। क्यों? क्योंकि घराना ऐसा तहारतों का घराना है, घराना ऐसा तहारतों का घराना है कि अब इस तहारतों के घराने में जो परवरिश पाएगा उसे शिर्क आलूदा नहीं करेगा, बल्कि वो तहारतों में परवरिश पाएगा। इसलिए बेहतरीन मुमकिन रस्ते का इंतखाब किया फातिमा ज़हरा ने सलामुल्लाह अलैहा। तो अब वो जो बच्चा पल रहा है वो शहर से बाहर माहौल से दूर फितरत पर बाकी है, और यहाँ फातिमा ज़हरा के घर में जो बच्चा परवरिश पा रहा है वो माहौल से दूर फितरत पर बाकी नहीं है, बल्कि वो माहौल में रहकर के फितरत पर बाकी है। अब इंसान जो आपके सामने कल इब्तदाई तमीदात गुफ्तगू में पेश किया था अब उस जुमले को समझ सकता है, अस्सलामु अलैका या वारिसा इब्राहिम खलीलिल्लाह, ए इब्राहिम खलील खुदा के वारिस आप पर सलाम। इब्राहिम की विरासत मुंतकिल कैसे हो रही है? कहा वहाँ माँ इब्राहिम की माँ थी, वहाँ बच्चा इब्राहिम का था, बेहतरीन मुमकिन रास्ता ये था कि शहर से बाहर लेकर के चली जाओ ताकि शिर्क का माहौल आलूदा न करे, लेकिन फातिमा जहरा आप इस माहौल में रह करके बच्चे को इस तरह से फितरत पर बाकी रख सकती हैं कि अब यहाँ पर बेहतरीन मुमकिन रास्ता ये है कि बाहर ले जाने की जरूरत नहीं है, इसी घर में परवरिश पाएगा, तहारतों के घर में परवरिश पाएगा, उस घर में परवरिश पाएगा कि जिस घर के पास सनद है कुरान मजीद की कि परवरदिगार मुताल का इरादा यह है कि हर किस्म के रिज से अहले बैत को दूर कर दे। अब इसके बाद गुफ्तगु आइंदा आने वाले नशिस्तों में उस मुकाम तक पहुंचेगी कि जब परवरिश इब्राहिम से बेहतर अंदाज में हो रही है, माँ इब्राहिम से बेहतर माँ है, माँ के पास रास्ता इब्राहिम की माँ से बेहतर रास्ता है, तो अब जिम्मेदारी भी बड़ी होती चली जाएगी, क्योंकि जिनके रुतबे हैं सेवा उनकी सेवा मुश्किल है। जब मर्तबा बढ़ता चला जा रहा है तो अब जिम्मेदारियां भी बढ़ती चली जाएंगी। अब यहीं से मैं अपनी गुफ्तगू को अगर आगे लेकर के चलूं तो इंशाल्लाह खुद ब खुद मंजिल मसाइब तक पहुंच जाऊंगा। इब्राहिम जिस हालत में तुम्हारी परवरिश हुई है तुम्हारा इम्तिहान सिर्फ ये है कि बेटे के गले पर छुरी रखो, लेकिन ए हुसैन चूंकि आपकी माँ का मर्तबा बुलंद है, आपकी तरबियत इब्राहिम से अच्छे माहौल में हुई है, आपका मकाम और मर्तबा और आपकी फजीलत इब्राहिम से ज्यादा है, तो अब आपका इम्तिहान सिर्फ बेटे के गले पर छुरी रखना नहीं होगा बल्कि अपने सामने अपने अकबर और असगर को कुर्बान होते हुए देखना होगा। अब इस इंशाल्लाह आइंदा आने वाली नशस्तों में मुफस्सल तौर पर आपके सामने पेश करने की कोशिश करूंगा। इसीलिए अजीजों जहां पर अंबिया के इम्तिहान खत्म होते हैं वहां से हुसैन इब्न अली का इम्तिहान शुरू होता है। वो जमीन करबला के जहां पर कोई नबी खुदा न ठहर सका कयामत तक हुसैन ने उसे अपनी बस्ती करार दिया। यह है हुसैन इब्न अली का मकाम और मंजिलत। शोएब ने कहा परवरदिगार नहीं मालूम मैंने आपके सामने गुज़िश्ता तकारीर में बयान किया या नहीं, शोएब ने कहा परवरदिगार जब इस इलाके से गुजरता हूँ दो तीन दिन लग जाते हैं, मेरा गल्ला मेरे जानवर ना खाना खाते हैं ना पानी पीते हैं, ये कौन सी जगह है? कैसे करबला कहते हैं। ईसा अपने हवारियों के साथ गुजर रहे हैं करबला के सहरा से गुजरे, मुसीबतें आना शुरू हो गई, परवरदिगार क्या हो गया, कोई खता हो गई? जब तक हुसैन पर सलाम नहीं करोगे, हुसैन के कातिलों पर लानत नहीं करोगे, उस वक्त तक इस सहरा से नहीं गुजर सकते। नूह कश्ती बनाई, परवरदिगार मुझे कश्ती बनाना नहीं आती, मैं कश्ती बनाने का काम नहीं करता। नूह चरवाहे थे, कश्ती नहीं बनाते थे, बनना नहीं थे, लेकिन कश्ती बनाई उन्होंने परवरदिगार से। परवरदिगार ये कश्ती बनाई है लेकिन इसमें बहुत सी जगहों पर नक्स है। परवरदिगार ने कहा हम नकायस को दूर करेंगे। परवरदिगार कैसे? का एक सफा लो उस पर लिखो मोहम्मद अली और फातिमा हसन और हुसैन, उसे कश्ती के आगे लगा दो, तुम्हारी कश्ती कभी खबर में नहीं फंसेगी। कलम लिया, सफ़े पर लिखना शुरू किया मोहम्मद अली और फातिमा हसन, यहाँ तक के लफ्ज हुसैन तक पहुँचे, कलम से खून जारी हुआ। परवरदिगार ये किसका नाम है? कहा ये आखिरी रसूल के बेटे का नाम है जो करबला के सहरा में कत्ल किया जाए। कश्ती चली, एक मुकाम पर पहुंची, तूफान ने घेर लिया, भंवर में फंस गई। परवरदिगार तूने कहा था भंवर में नहीं फंसेगी, तू हर किस्म के तूफान से इसे निकालेगा। कहे नूह फिक्र न करो, जब तक ये बस्ती करबला की बस्ती है तब भंवर रहेगा, ये तूफान रहेगा, मुसीबतें रहेंगी, और जैसे ही बस्ती गुजर जाएगी दोबारा तुम्हारी कश्ती को करार आ जाएगा। वो इम्तिहान के जहां पर अंबिया के इम्तिहान खत्म हुए, इब्राहिम के इम्तिहान का इख्तिताम क्या था कि छुरी रख दो बेटे की गर्दन पर, और हुसैन इब्न अली का इम्तिहान यहां से शुरू हो रहा है। क्यों? क्योंकि मकाम और मंजिलत बड़ी है, जितना मकाम और मंजिलत बड़ी होती चली जाएगी उतनी आजमाइश बढ़ती चली जाएगी, जितनी सलाहियत बढ़ती चली जाएगी उतना इम्तिहान का तरीकाकार बढ़ता चला जाएगा। शुरू ही से परवरदिगार ने मकाम और मंजिलतें हुसैन इब्न अली को जुदा रखा है, और आज पहले मरहले को आपके सामने पेश किया है कि इब्राहिम की माँ अगर बेहतरीन मुमकिन रास्ते का इंतखाब करना चाहे तो शहर से बाहर चली जाए, और अगर हुसैन की माँ बेहतरीन मुमकिन रास्ते का इंतखाब करना चाहे तो उसी तहारतों के घर में परवरिश पाए। यहां तक बात आ गई है तो एक जुमला आपके सामने पेश करता हूं। हुसैन की विलादत हुई, फातिमा जहरा के हाथों पर हुसैन इब्न अली रसूल के हाथों में दिया, रसूल की आंखों से आंसू जारी हो गए। बाबा खुशी का मौका है, बाबा आपकी आंखों से आंसू क्यों जारी हो गए? कभी भी जिब्राइल मेरे पास आए थे और मुझे वो सब कुछ बताया जो इस बेटे के साथ होने वाला है। फातिमा क्या मकाम है फातिमा का? ये नहीं पूछा कि बाबा मेरे बच्चे के साथ क्या होगा, परवरदिगार के रास्ते पर जो हो फातिमा उस पर राजी है, लेकिन बाबा सिर्फ इतना बता दो जब मेरे बेटे के साथ ये सब कुछ हो रहा होगा आप जिंदा होंगे? नहीं मैं जिंदा नहीं हूंगी। बाबा मैं जिंदा होंगी? क्या नहीं बेटी तू भी जिंदा नहीं होगी। बाबा अली जिंदा होंगे? क्या नहीं अली भी जिंदा नहीं होंगे। हसन जिंदा होगा? क्या नहीं हसन भी जिंदा नहीं होगा। तड़प करके सवाल किया, बाबा जब मेरे बेटे पर इतना जुल्म होगा तो उस पर रोएगा कौन? जानते हैं रसूल खुदा ने क्या जवाब दिया, कब परवरदिगार की तरफ से ऐसी कौम आएगी जिसके मर्द हुसैन के मर्दों पर रोएंगे, जिसकी खवातीन हुसैन की खवातीन पर रोएंगे। हुवा युजद्दिदून अलअज़ा जीलन बाद जीलन, रिवायत का जुमला बयान ही आपके सामने पेश कर दिया। रसूल ने फरमाया फातिमा परवरदिगार ऐसी कौम को खल करेगा जिसकी एक नस्ल जाएगी एक नस्ल आएगी लेकिन अज़ा का सिलसिला खत्म ना होगा। जिसकी एक नस्ल हटती है तो दूसरी नस्ल या हुसैन कहकर के आगे आ जाती है। कल मुझे दो शहीदों का तस्करा करना था, जुहैर का और हुर का, लेकिन जुहैर ही के तस्करे पर बात खत्म हो गई। अजीजों हुसैन इब्न अली का कारवां मक्का से चला है, अब एक मुकाम पर पहुंचा। तारीख तिबरी ने इस वाक्य को लिखा है, अमाली मुफीद ने इस वाक्य को लिखा है, एक शख्स के जिसका नाम अली इब्न मताइन महारिबी, अली इब्न मताइन महारिबी कहता है कि मैं हुर के लश्कर में था। सुनना अजीजों, मैं हुर के लश्कर में था, بہت زیادہ پیاس کی شدت تھی، اتنا زوف کا عالم تھا کہ مجھ سے قدم نہیں اٹھایا جاتا تھا، اور کہا میرے سواری پر، میرے گھوڑے پر بھی اتنی پیاس کی شدت تھی کہ اس سے بھی قدم نہیں اٹھایا جاتا تھا. کہ کسی طرح میں اپنے آپ کو اس لشکر کے قریب کرنا چاہتا تھا لیکن اس لشکر سے پیچھے رہ گیا. کہتے ایک وہ مقام آیا جب میں اس لشکر کے قریب پہنچا، میں نے لشکر کی سیاہی کو دور سے دیکھا، میں وہیں پر گر پڑا. اب مجھ میں طاقت نہیں تھی کہ ایک قدم بھی آگے بڑھاؤں، نہ میرے گھوڑے میں طاقت تھی کہ میں قدم آگے بڑھاؤں. حسین نے ایک منزل قبل ابو الفضل عباس سے کہا تھا، عباس پانی کے جتنے ظرف ہیں، جتنے برتن ہیں، جتنے مشکیزیں ہیں، سارے بھر کر کے اپنے ساتھ رکھ لو. عباس چونچہ عباس کے نہیں پایا جاتا، مولا کیوں، کیا، کیسے، نہیں نہیں، مولا نے، حسین نے کہہ دیا، منعن عمل ہو جائے گا. عباس تسلیمن امر مولا کی منزلت پر فائز ہے، پانی کے سارے برتن، سارے مشکیزیں بھر کر کے رکھ لیے عباس نے. وہ کہتا ہے علی بن متین مہاربی کہتا ہے میں جب پہنچا تو میں نے کیا دیکھا کہ حسین حکم دے چکے ہیں کہ عباس ان میں سے ہر ایک کو پانی پلاؤ. جب ہر ایک کو پانی پلا دیا گیا کہا ہر اب تمام تک گھوڑوں کو پانی پلاؤ. حسین نے حکم دیا جب تک تین دفعہ گھوڑے سیراب ہو کر کے اپنے منہ کو پانی سے جدا نہ کر لیں، اس وقت تک کسی جانور کے آگے سے پانی نہ ہٹانا. علی ابن متین مہاربی کہتا ہے اہل سنت کی کتاب تاریخ تبری، تشیع کی کتاب امالی مفید، دونوں نے اس واقعے کو لکھا ہے. کہ علی ابن متین مہاربی کہتا ہے میں جب پہنچا تو میں نے دیکھا سب پانی پی رہے ہیں، کسی کا دھیان نہیں ہے، کسی کا خیال نہیں ہے کہ میں پیچھے رہ گیا ہوں. میں لشکر سے کافی دور گر پڑا تھا، پیاس کی شدت اتنی تھی اگر کچھ لمحے اور پانی نہ ملتا اس دنیا سے گزر جاتا. کہتا ہے ایک شخص کرسی پر بیٹھا ہوا تھا، اس کا مجھ پر مکمل دھیان تھا، وہ مجھے دیکھ رہا تھا. ایک دفعہ وہ اپنے اس جگہ سے اٹھا، اس نے مشکیزے کو اٹھایا، مشکیزے کو اٹھا کر کے میری طرف بڑھنا شروع کیا. کہ جیسے جیسے وہ میرے قریب آ رہا تھا ایسا لگتا تھا جیسے زندگی کی امید واپس پلٹ کر کے آ رہی ہو. کہتا ہے میرے قریب آیا، اس نے مشکیزے کے دروازے کو کھولا، پانی کو بہانا شروع کیا. کہ وہ سمجھ رہا تھا مجھ میں اتنی طاقت ہے کہ میں ہاتھ اٹھا کر کے پانی پی سکوں گا، کہ مجھ میں اتنی بھی طاقت نہیں تھی کہ میں ہاتھ اٹھا کر کے پانی پی سکوں. کہ فاطمہ کے لال نے اپنا ہاتھ آگے بڑھایا، اپنے ہاتھ سے مجھے پانی پلا. ہل اپنی نماز پڑھو گے یا ہمارے ساتھ نماز پڑھو گے؟ کہ مولا آپ کے پیچھے نماز پڑھوں گا. نماز پڑھی، نماز کے بعد حسین نے خطبہ دیا، دو بوری خطوط خالی کیے. یہ خطوط تم نے لکھے ہیں تو آیا ہوں، خود چل کر کے نہیں آیا، تم نے بلایا ہے تو آیا ہوں. بول کے لشکر والوں نے کہا مولا ہم ان خطوط کے لکھنے والوں میں سے نہیں تھے. دوبارہ لشکر سوار ہوا، اب دونوں لشکر ساتھ ساتھ چل رہے ہیں، ایک طرف حسین کا لشکر چل رہا ہے، ایک طرف ہر کا لشکر چل رہا ہے. حسین اور ہر کا گھوڑا ساتھ ساتھ چل رہا ہے، ساتھ ساتھ آگے بڑھ رہا ہے. نہ جانے بات میں کیا تلخی ہوئی کہ ہر نے حسین کے لگام فرس میں ہاتھ ڈالا. مولا اس سے آگے نہیں بڑھ دوں گا، یہیں پر رک جائیے جب تک ابن زیاد سے میرے لیے پیغام نہ آ جائے. حسین نے مڑ کر کے کہا سکلت کا امک یا ہر، مالکا اے ہر تجھے کیا ہو گیا؟ تیری ماں تیرے غم میں بیٹھے حسین کے لگام فرس میں ہاتھ ڈالے گا؟ بہت جرت کا کام تھا عزیزوں. آپ اگر محسوس کر سکیں عباس کے ہوتے ہوئے، علی اکبر کے ہوتے ہوئے، قاسم کے ہوتے ہوئے، زہیر کے ہوتے ہوئے لگام فرس سے حسین ابن علی میں ہاتھ ڈالنا کوئی کم بہادری کا کام نہیں تھا، بڑی بہادری کا کام تھا جو ہر نے کیا. پر یہ بتائیے کہ حسین نے کہا کیوں کہ سکلت کا موقع یا ہو؟ جانتے ہیں حسین نے کیوں کہا؟ اس لیے کہا تاکہ پتا چل سکے نور کے داخل ہونے کی گنجائش قلب ہر میں ہے یا نہیں ہے، دیکھنا چاہتے تھے. اور وہ گنجائش کہاں سے پتا چلتی ہے؟ وہ فاطمہ زہرا کے تذکرے سے پتا چلتی ہے. اگر محبت فاطمہ ہے اس کا مطلب ہدایت کی گنجائش موجود ہے. بس اسی کو دیکھنا چاہتے تھے حسین کہ فاطمہ کے ادب کا پاس ہے یا نہیں ہے، فاطمہ کے احترام کا خیال ہے یا نہیں ہے. سکلت کا امک یا ہر، اے ہر تیری ماں تیرے غم میں بیٹھے. بس حسین نے یہ امتحان لیا اور ہر نے اس امتحان کو کامیابی کے ساتھ اس سے گزر گیا، اس سے عبور کر لیا. حسین اگر عرب کا کوئی اور شخص मेरी माँ का इस तरह तस्करा करता तो मैं पलट करके दूबदू उसे वैसा ही जवाब देता, लेकिन क्या करूं, आपकी माँ फातिमा जहरा है, मैं आपकी माँ का तस्करा इन अल्फाजों के साथ नहीं कर सकता। बस पहचान लिया वो सलाहियत मौजूद है हिदायत की, जरूर पलट करके आएगा। अब कारवान पहुंचा करबला, घोड़े तब्दील किए जा रहे हैं, घोड़ा आगे नहीं बढ़ता। बुलाओ करिए वालों को, बस्ती वालों को, इलाके वालों को, कौन रहता है यहाँ का मौला? बनी असद वाले रहते हैं। बनी असद वाले आए, क्या नाम है इसका? मौला युकालु लहा गाजरिया, इसे गाजरिया कहते हैं। अल्लाह इस्मुन आखर, क्या इसके लिए कोई और नाम भी है? युकालु लहा शत्तुल फुरात, मौला इसे शत्तुल फुरात कहते हैं। क्या इसका कोई और नाम भी है? मौला इसे मैमना कहते हैं। कोई और नाम है? एक बूढ़े ने कहा, मौला कदीमुल अय्याम में इसे कर्बोबला कहा जाता था, बस इसमें कर्बोबला का सुनना था। फातिमा का लाल जमीने कर्बला पर बैठ गया, एक मुट्ठी खाक उठाई, अपने सर में डाली, औजु बिल्लाहि मिन कर्बिन वबला। अरे हुसैन परवरदिगार, तुझसे कर्बोबला से पना चाहता है। जब भी कहीं काफिला रुकता था ना अजीजों, सबसे पहले सैदानियों का खैमा लगाया जाता था और सबसे पहले जैनब का खैमा लगाया जाता था। जैनब को कोई तकलीफ ना होने पाए, जैनब को कोई असीयत ना होने पाए, सबसे पहले जैनब का खैमा लगाया गया, अमारी से शान से उतारा गया। तारीख ने नहीं लिखा कि किस तरह जैनब अमारी से उतरी, लेकिन मेरा जी से कहता है किसी ने जानू का सहारा दिया होगा जैनब को उतरने के लिए, किसी ने हाथ थामा होगा जैनब का उतरने के लिए, किसी ने पर्दे महफिल को हटाया होगा जब जैनब उतर रही होगी। जैनब उतरी और जाकर के खैमे में तशरीफ फरमा हुई, फिजा जाओ मेरे माजाए को बुला करके लेकर आओ, मेरे माजाए को लेकर आओ। हुसैन आए, बहना क्या हुक्म है, क्यों बुलाया है? कल हुसैन जितना जल्दी मुमकिन हो सके इस बस्ती से आगे बढ़ जाओ। तो बहन क्या हो गया? कल जब से यहाँ आई हूँ मिट्टी से किसी के खून की खुशबू आ रही है, किसी बीवी के बयाबान के रोने की आवाज आ रही, किसी बीवी के रोने की आवाज आ रही है। तो जज़ाकुम रब्बुकुम, तो खुदा आपको कोई गम न दे, आपकी आंखें इसी तरह फातिमा के बच्चों के लिए आंसू बहाती रहे। बस अजीजों दिन गुजरते चले गए, शब आशूर आ गए, मैं अपनी गुफ्तगू के आखिरी मरहले में दाखिल हो गया। बस शब आशूर आ गई, भोर अपने खैमे में टहल रहा है, इस किनारे से उस किनारे पर जाता है, उस किनारे से इस किनारे पर आता। किसी ने कहा क्या हो गया, क्या हालत बनाए रखी है? मुझसे क्या पूछता है क्या हालत बनाए रखी है? तेरे कानों में हुसैन के बच्चों की अलतश की आवाजें नहीं आती? क्या महसूस कर रहा है हुर? का जन्नत और जहन्नम के दरमियान महसूस कर रहा हूं। फिर क्या इरादा है? का जाऊंगा हुसैन इब्न अली की तरफ। कैसे जाएगा? तू तो हुसैन इब्न अली को यहाँ लाने का जिम्मेदार है। का करीम आका है, करीम बाप का बेटा है, करीम माँ का बेटा है, मुझे उम्मीद है माफ कर देगा। अपने बेटे को कहा गुलामों की तरह से मुझे लेकर के चलो। किस तरह? का मेरे हाथों को बांध दो, मेरी अबा को मेरे सर पर डाल दो। अबा सर पर डाली, आगे कुछ नजर नहीं आता, हाथों को बांध दिया। बेटा हाथ पकड़ करके लेकर के जा रहा है, एक दफा बेटे ने कहा अल्लाह अकबर। क्या हो गया? का बाबा हबीब इस्तकबाल के लिए आ रहे हैं, मुस्लिम इब्ने औसजा बुरैर हिलाल इस्तकबाल के लिए आ रहे हैं। कुछ देर बाद बेटे ने कहा अल्लाह अकबर। का बेटा अब क्या हुआ? का अली अकबर कासिम अब्बास और मोहम्मद इस्तकबाल के लिए आ रहे हैं। चंद कदम आगे न बढ़ा था, एक दफा चीख मार करके कहा अल्लाह अकबर। का क्या हो गया? का खुद हुसैन इस्तकबाल के लिए आ रहे हैं। बस हुसैन का नाम सुना अजीजों, जमीन पर गिर गया। मौला हल्लिया तौबा, एक जुमला कहा हल्लिया तौबा, क्या मेरे लिए तौबा की कोई गुंजाइश मौजूद है? मौला ने कहा मैंने भी माफ किया, नाना रसूल अल्लाह ने माफ किया, खुदा ने माफ किया, हुर शर्मिंदा ना हो, मैं माफ कर चुका हूँ तुम्हें, बस तुम आ गए इतना ही काफी है। मौला आपने माफ कर दिया, एक और इजाजत देंगे? का क्या? बस सैदानियों से माफी मांगना चाहता। आया उस खैमे के दरवाजे पर बैठ गया जहां ज़ैनब और उम्मे कुलसूम थी। जुमला सुनोगे अजीज़ हुर का, जो नहीं रो सका उसके लिए जुमला पढ़ देता हूँ। तारीख ने यह जुमला लिखा, हुर ने आकर के किस बात की माफी मांगी? बीवियों जब मैं अपना लश्कर लेकर के आ रहा था ना 1000 घुड़सवारों के साथ, तो मेरे लश्कर की टापों की आवाजों से तुम्हारे दिल में वहशत ईजाद हुई थी, मैं उस वहशत के लिए तुमसे माफी मांगता हूँ। मैं कहूंगा हुर ये दो पहर गुजरने दो, ये से पहर गुजरने दो, उसके बाद आना घोड़े की टापों की आवाजें नहीं आएंगी, बल्कि घोड़े ज़ैनब और उम्मे कुलसूम के खैमों में आएंगे। جزاکم ربکم. بس عزیزوں اور دوسرا جو میرا معلوم ہے کیا کہا کہ بیویوں معلوم ہے مجھے میں تمہیں یہاں لانے کا ذمہ دار ہوں تمہاری پیاس کا ذمہ دار ہوں لیکن ہر پشیمان ہے ہر کی شکایت نہ کرنا قیامت کے دن فاطمہ زہرا سے قیامت کے دن فاطمہ زہرا کے سامنے ہر کی شکایت نہ کرنا مولا مجھے جانے کی اجازت دیں گے حسین نے کسی کو جلدی سے اجازت نہیں دی کسی کو جلدی سے اجازت نہیں دی ہر ایک کو روکتے تھے ہر ایک کو روکتے تھے لیکن حر کو فوراً اجازت دے دی جانتے ہیں وجہ کیا ہے وجہ یہ ہے ارے حر شرمندہ آیا ہے جب تک لشکر میں رہے گا شرمندہ رہے گا کبھی حبیب کو دیکھ کر شرمندہ ہوگا کبھی مسلم ابن اوسجا کو دیکھ کر شرمندہ ہوگا کبھی ہلال و بریان کو دیکھ کر شرمندہ ہوگا کبھی الاتش کی آوازیں حر کو شرمندہ کریں گی اور تمہیں زیادہ شرمندہ دیکھنا نہیں چاہتا جاؤ اور جاؤ بہرے بغا جاؤ نبرد کے لیے جاؤ اب حر روانہ ہوا کہ مولا پہلے اپنے بیٹے کو آپ پر قربان کرنا چاہتا ہوں علی ابن حر نام ہے بیٹا گیا بیٹا گیا عزیزوں بس ایک منزل مجھے یہاں پر لے لینے دیجئے میں نے اپنی گفتگو کو ختم کر دیا بس آخری مرحلہ ہے آپ آنسو بہا لیجئے مجھے یہ بتائیے حر بھوکا تو نہیں ہے حر پیاسا بھی نہیں ہے اور وہاں سے کھانا کھا کر کے آیا ہے پانی پی کر کے آیا ہے زبان خشک نہیں ہے پیٹ بھرا ہوا ہے اور تاریخ میں لکھا جب بیٹا گیا تو حر گھوڑے کی پشت پر آ کر کے بیٹھ گیا اور دیکھ رہا تھا اپنے بیٹے کو کہ بیٹا کہاں جا رہا ہے اب آپ سے سوال کروں مجھے یہ بتائیے جو بھوکا نہ ہو جو پیاسا نہ ہو جس کے بدن میں طاقت اور قوت باقی ہو جو گھوڑے پر پہلے سے بیٹھا ہوا ہو جب بیٹے نے مدد کے لیے پکارا ہوگا یہ کتنی جلدی اپنے بیٹے کے کنارے پر پہنچا ہوگا کتنی جلدی پہنچا ہوگا بھوکا نہیں ہے اور پیاسا نہیں ہے گھوڑے پر پہلے سے بیٹھا ہوا ہے لیکن جب پہنچا تو کیا دیکھا فاطمہ کا لال پہلے سے بیٹے کے کنارے موجود ہے سر اپنی آگوش میں لیا ہوا ہے سر کو اپنی آگوش میں رکھا ہوا ہے ان نے ہاتھوں کو جوڑ دیا مولا وہ غلام نوازی کی انتہا کرنی مولا اتنی غلام نوازی بھی نہیں ہوتی ہے مولا آپ نے کیوں زحمت کی میں خود اٹھا لیتا نہیں ہو یہ دنیا میں کہاں کا دستور ہے کہ جوان بیٹے کا لاشا باپ خود اٹھائے نہیں ہو نہیں واپس چلے جاؤ اور تمہارے بیٹے کا لاشا حسین ابن علی اٹھائے گا آخری جملہ اور آپ سے انتباہ سے دعا چاہتا ہوں جب آپ کی آنکھوں میں آنسو آئے اپنے ماں باپ کے لیے دعا کیا کیجئے جنہوں نے محبت اہل بیت آپ کی رگوں تک منتقل کی عزیزوں میں کہوں گا ہر اگر حسین کے اس کام کا بدلہ دینا چاہتے ہو نا اگر احسان واپس کرنا چاہتے ہو کچھ دیر کے بعد آنا جب حسین کے ہاتھوں پر کبھی علی اکبر ہوں گے کبھی علی اصغر ہوں گے اس وقت آ کر کے کہنا اے حسین آپ نے میرے علی کا جنازہ اٹھایا تھا میں آپ کے علی کا جنازہ اٹھانا چاہتا ہوں لیکن ہائے رے غربت فرزند فاطمہ کسی نے آگے بڑھ کر کے نہیں کہا حسین کہاں کا دستور ہے کہ بیٹے کا لاشا باپ اٹھائے اکیلا حسین ہاتھوں پر بیٹے کا لاشا انا للہ و انا الیہ راجعون انا للہ و انا الیہ راجعون رزن بقضائه و تسلیما لعمره لا معبود سواک یا غیاث المستغیثین الا لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا آل محمد أي منقلبيا منقلبون پروردگارا ان آنسوؤں کا واسطہ حسین کے غم میں دل کے ٹوٹ جانے کا واسطہ پروردگار ان آنسوؤں کو رومال زہرا میں جگہ عطا فرما تو نے دنیا میں ہمیں حسین عطا کیا ہے آخرت میں ہمیں حسین عطا فرما پروردگار دنیا کی اس بھیڑ میں اس رش میں تو نے ہمیں حسین دیا ہے قبر کی تاریکی میں قبر کی تنہائی میں ہمیں حسین کا آسرا عطا فرما پروردگار ہم اس دنیا میں حسین کے نام پر پانی پلاتے ہیں قیامت کے دن ہمیں حسین کے ہاتھوں سے سیراب فرما پروردگار ہم اس دنیا میں گرمی اور سردی کا خیال نہیں کرتے حسین کے نام پر چلے آتے ہیں پروردگار قیامت کے دن اس گرمی کے عالم میں حسین کے پرچم کا سایہ عطا فرما پروردگار تجھے واسطہ محمد و آل محمد کا علماء کرام مراجی نظام مقام معظم رہبری کا سایہ دراز فرما لشکر اسلام خود فتح نصرت عطا فرما دنیا میں جہاں جہاں ظالمین مستکبرین مظلومین مستضعفین سے نبرد آزما ہے وہاں ظالمین مستکبرین کو نیست و نابود فرما مستضعفین مظلومین کی مدد و نصرت فرما. بہت سے مومنین التماس سے دعا کے لیے کہتے ہیں، ایک ایک کے لیے دعا کروانا ممکن نہیں ہوتا. پروردگار تجھے فرزند فاطمہ کی غربت کا واسطہ دیتے ہیں، پروردگار تجھے اس وقت کا واسطہ دیتے ہیں کہ جب حور کے بیٹے کا لاشا حسین کی آغوش میں تھا. پروردگار بیمار ہیں، مریض ہیں، تندرست ہیں، بے روزگار ہیں، پروردگار بے اولاد ہیں، بہت سے جوانوں کی شادی کا مسئلہ ہے. پروردگار تمام تر عزاداروں کی تمام تر ہوائے جشنیہ کو مستجاب فرما. پروردگار تجھے واسطہ محمد والے محمد کا، ہمارے تمام تر خواہشات سے بڑھ کر ایک خواہش ہے پروردگار، اپنی آخری حجت زمانے کے امام کے ظہور میں ان کی خوشیوں میں جلدی فرما. ہم سب کو ان کے اعوانوں، انصاروں، محبین و منتظرین میں سے قرار دے برحمتک یا ارحم الراحمین. ماتم حسین.